Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
सुर्खेतमा यस वर्षको बाढी पहिरोमा परि तीनजनाको ज्यान गएको पुष्टि, एकजना घाइते, 22 घरमा क्षति।
बर्दियाका बाढी प्रभावितका लागि गृह मन्त्रालयले 356 मण्डल त्रिपाल उपलब्ध गरायो, बाँकेका 158 घरधुरीलाई राहत वितरण।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा 81% भन्दा बढी रकम खर्च गर्यो, 1,71,00,000 रकम खर्च हुन सकेन।
बाढी प्रभावितलाई राहत वितरण गर्न एकद्वार प्रणाली लागू नगर्न सर्वोच्चको आदेश, पीडितलाई दैनिक 70 रुपियाँ खाना खर्च दिने गृह मन्त्रालयको प्रस्ताव।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज भारत र मालदिप्स भिड्ने, पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हरायो।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतमा यस वर्षको वर्षा तथा पहिरोका कारण 3 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। यस्तै वर्षाका कारण 22 घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पहिरोका कारण गुर्बाकोट नगरपालिका वडा नम्बर 6 3 जनाको ज्यान जानुको साथै 1 जना घाइते भएको प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताउनुभयो। अविरल वर्षाका कारण सिम्ता गाउँपालिकामा 4, गुर्बाकोट नगरपालिकामा 7, भेरीगङ्गा नगरपालिकामा 8 र वीरेन्द्रनगर नगरपालिकामा 3 घरमा क्षति पुगेको छ। वर्षाले विभिन्न ठाउँका ग्रामीण सडकहरूमा समेत क्षति पुर्याएको छ। जिल्लामा वर्षाले अन्य संरचनामा पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको उहाँले बताउनुभयो। गुर्बाकोटमा पहिरोले घर बगाउँदा ज्यान गुमाएका 3 जनाका परिवारलाई तत्काल 10,000 रुपियाँ राहत प्रदान गरिएको कार्यालयले जनाएको छ। प्रति मृतक 2,00,000 रुपियाँका दरले सरकारबाट उपलब्ध भएको राहत केही दिनपछि वितरण गरिने कार्यालयले जनाएको छ।
बर्दियामा बाढी प्रभावितका लागि गृह मन्त्रालयले 356 मण्डल त्रिपाल उपलब्ध गराएको छ। उपलब्ध भएको त्रिपाल केही प्रभावित क्षेत्रमा पुगिसकेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। बर्दियामा बाढी प्रभावितका लागि विभिन्न सङ्घ संस्था तथा समूहहरूबाट राहत सङ्कलन हुने क्रम बढ्दै गएको छ। सङ्कलन भएको राहत स्थानीय तह मार्फत वितरण गर्ने काम भइरहेको प्रशासनले जनाएको छ। प्लान नेपालले बर्दियाको गुलोरिया नगरपालिका र 12 बर्दिया नगरपालिकाका लागि 500 थान गैर खाद्य सामग्री वितरण गरेको जनाएको छ। यसैबीच राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक पनि बसेको छ। यसैबीच नेप्लिज मुस्लिम सोसाइटी युएको सहयोगमा थर्ड एयरलाइन्सले गुलोरिया नगरपालिका वडा नम्बर 11 र 12 50 जनालाई त्रिपाल र झुल वितरण गरेको जनाएको छ। यता बाढीले बाँकेको धेरै क्षेत्रमा डुमान परेका कारण मानिसलाई खाना लाउन समस्या भएको भन्दै नेपालगञ्जमा विभिन्न संस्था मिलेर सङ्कलन काम जुटिरहेका छन् भने डडुवा गाउँपालिका वडा नम्बर 2 बेथनीको उत्तरवाणी र एकलैनी गाउँमा राहत वितरण गरेको छ। डडुवा खोलाको छेउमा रहेको ठाउँमा 158 घरधुरीलाई राहत वितरण गरेको जनाएको छ। प्रति परिवार 10 केजी चामल, 2 केजी दाल, 1 केजी नुन, 1 लिटर खाने तेल, भुजा, चिउरा, दालमोट लगायतका लत्ता कपडा वितरण गरेको जनाएको छ।
सुर्खेतमा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरूले सेवाग्राहीको माग र चाहना बमोजिमका सूचना सहज रूपमा उपलब्ध गराइरहेको बताएका छन्। राष्ट्रिय सूचना दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको अन्तर्क्रियामा सहभागी सूचना अधिकारीहरूले सेवाग्राहीलाई दिन मिल्ने सूचना प्रक्रिया पुर्याएर भए पनि उपलब्ध गराएको बताएका छन्। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हितप्रसाद पौडेलले सूचना उपलब्ध गराउनु कर्तव्य भए पनि दुरुपयोग हुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो। प्रशासकीय अधिकृत समेत रहनुभएका पौडेलले सूचना सुशासन र पारदर्शितासँग जोडिएकाले सार्वजनिक गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निशान थापाले कतिपय सूचनाहरू सार्वजनिक गर्दा अनुसन्धानमा समस्या हुने गरेकाले गोप्य राख्ने गरे पनि सार्वजनिक गर्न मिल्ने सूचना सेवाग्राहीको माग बमोजिम प्रदान गरिएको बताउनुभयो। जिल्ला समन्वय समितिका सूचना अधिकारी टङ्क प्रसाद लामिछानेले सेवाग्राहीले सानातिना सूचनाहरू पनि माग्ने गरेकाले बेलैमा उपलब्ध गराउन समस्या हुने गरेको बताउनुभयो। यस्तै राष्ट्रिय अनुसन्धान विभाग सुर्खेतका सूचना अधिकारी दिलबहादुर चौधरीले आफ्नो कार्यालयका धेरै सूचनाहरू गोप्य राख्नुपर्ने भएकाले सार्वजनिक गर्न समस्या हुने गरेको बताउनुभयो। यस्तै पत्रकार महासङ्घ सुर्खेतका उपाध्यक्ष ललित बस्सेलले कतिपय कार्यालयहरू सञ्चार माध्यमसँग नजिक नभएका कारण उनीहरूको काम कारवाहीबारे सूचना प्राप्त गर्न नसकिएको बताउनुभयो। यसैबीच सुर्खेतमा रहेका सूचना अधिकारीको बैठक प्रत्येक महिनाको 1 गते बस्ने भएको छ। सूचना प्रभावलाई अझै व्यवस्थित बनाउन हरेक महिनाको 1 गते कार्यालय समय सकिनुभन्दा 2 घण्टा अगाडि जिल्ला प्रशासन कार्यालयमा बैठक बस्ने निर्णय भएको छ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले आर्थिक वर्ष 73-74 विभिन्न कार्यक्रम र आयोजनामा 81% भन्दा बढी रकम खर्च भएको जनाएको छ। गत आर्थिक वर्षमा विभिन्न कार्यक्रम र आयोजनामा 9,17,00,000 भन्दा बढी रकम खर्च भए रकम मध्ये 7,45,00,000 भन्दा बढी रकम खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसको 1,71,00,000 रकम खर्च हुन नसकी फिर्ता भएको छ। विशेष गरी कृषि उत्पादन कार्यक्रमको लागि 15,00,000 मध्ये जम्मा 1,70,00,000 मात्रै खर्च भएको छ। एक गाउँ एक कृषि प्राविधिक प्राथमिकमा 10,64,000 खर्च भएको कार्यालयले जनाएको छ। उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको 1,40,000 मध्ये 1,25,000 खर्च भएको जनाइएको छ। यस्तै साना तथा मझौला कृषि आय स्तरमा 4,46,000 3,56,000 खर्च भएको जनाइएको छ। दैविक प्रकोप तथा राहत दरको कार्यक्रमका लागि आएको 2,00,000 रकम खर्च भएको छ भने राष्ट्रिय स्वयंसेवक कार्यक्रममा 1,77,000 खर्च भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला भूमि सुधार कार्यालय दाङ 5 महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ। भूमि सुधार अधिकारी टिकाराम ढकाल गएको चैत 13 गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो। सरुवा भएको 5 महिना पुग्न लाग्दा समेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रभाव हुने सेवामा समस्या आएको कार्यालयका निमित्त प्रमुख नारायण प्रसाद पोखरेलले बताउनुभयो। आफूलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्दाहरूको फैसला समेत हुन नसकेको पोखरेलले बताउनुभयो। प्रमुख नआउँदा मोही र जग्गा धनीको बीचमा मिलापत्र हुन नसकेको मोही नामसारी मोहीको लगत कट्टा गरिपाउँ भन्दै परेका उजुरीहरू समेत सम्बोधन हुन सकेका छैनन्।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने प्रमुख 3 दलहरूबीच सहमति भएको छ। दलहरूले मङ्सिर 4 गते निर्वाचनको मिति घोषणा गर्ने सहमति भएअनुसार अब निर्वाचन हुने लगभग निश्चित भएको छ। तर निर्वाचनको मिति भने घोषणा भएको छैन। 2 चरणमा हुने निर्वाचनमा पहिलो चरणमा उच्च पहाडी जिल्लासहित 31 जिल्लामा निर्वाचन हुनेछ भने अन्य ठाउँमा 21 गते निर्वाचन हुने दलहरूले सहमति गरेका छन्। निर्वाचन आयोगले भने एकै चरणमा चुनाव गर्दा मतपत्रमा केही जटिलता हुने भन्दै यसमा गृह कार्य समेत थालेको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणहरूलाई एकै चरणमा निर्वाचन गर्ने दलहरूको सहमतिलाई तपाईँले कसरी लिनुभएको छ भनी सोधेका छौँ। सुनौ उनीहरूको भनाइ आजको जनआवाजमा।
अहिलेको यो जुन अब यो तरिकाले सोच्ने हो भने 3 दलको प्रस्ताव सकारात्मक हुन्छ, किनकि हामी अहिले आर्थिक भारमा उता चाहिँ बाढी पहिरो गइरहेछ, उता तपाईँ चाहिँ भूकम्पहरूलाई अझै पुनर्स्थापना गर्न सकेको छैन। यस अवस्थामा अझै हामीले यता लगानी गर्यो भने तिनीहरूलाई व्यवस्था गर्न सक्दैनौँ हामीले। त्यस कारण यो 3 दलले गरेको निर्णय एकदम अहिलेको सिचुएसनमा सुटेबल नै छ। जुन स्थानीय निर्वाचन भएको छ अगाडि, लगतै स्थानीय निर्वाचन 2 प्रदेश हुनाले आर्थिक भार देशले खेप्न नसक्ने भएको कारणले गर्दा देशको आर्थिक भाग बच्नु हुन्छ। त्यस कारणले चाहिँ सङ्ग्रह प्रदेश एकैचोटि चुनाव हुनुपर्छ भन्ने हामीले लाग्छ।
मलाई जहाँसम्म लाग्छ एकैचोटि गर्दा नै राम्रो हुन्छ होला, होइन, खर्च पनि कम आउने। यो 3 दलले गरेको प्रस्ताव चाहिँ सही छ।
जुन यो 3 दलको भएको निर्णय भन्ने यो एकदमै सकारात्मक पक्ष हो, किनभने राज्यलाई जुन किसिमको आर्थिक व्यवहार अत्यन्तै बढेर थ्याक्न नसकिने किसिमको हुन्थ्यो त्यसलाई कमी गरेर राज्यको चाहिँ सञ्चित कोषमा पैसा रहेर विकास निर्माणदेखि लिएर अन्य कुरामा खर्च गर्न सकिन्छ भन्ने कुरो मेरो बुझाइ हो। र यो एकदम राम्रो कुरा छ, यो सरकारले यो कुरालाई सकारात्मक रूपमा लिएर केही साना मसिना कुराहरूलाई थपघट गर्नु पर्ला आफ्नो ठाउँमा छ, त्यो कुराहरू व्यवस्थापन गर्यो भने यो काम गर्न सकिन्छ र कर्मचारीहरू पनि गर्न तयार छन् भन्ने कुरा मेरो बुझाइ हो। यो गर्न सकिन्छ, सकारात्मक कुरा हो।
एकैपटक गर्दा देशमा असुरक्षा छ अनि पुलिसहरू पनि घटाउन गाह्रो हुन्छ, पुग्दैन अहिले, त्यही भएर अलग अलग गर्दा ठिकै होला जस्तो लाग्छ मलाई। सरकारले हेर्नु पर्यो नि त, देशमा जनताहरूलाई असुरक्षा छ अझै पनि। पहिला एकैचोटि गर्दा पनि कति ठाउँमा हत्या भयो, गोली चले, त्यस कारणले अलग अलग हुँदा ठिकै छ।
मेरो विचारमा सङ्घ र प्रदेशको चुनाव चाहिँ एकैपटक गर्नुपर्छ भन्ने जुन छ नि त्यो मान्यता एकदम राम्रो छ होइन। एकैचोटि भए पनि अब त्यसको चाहिँ एकदम प्रभावकारी रूपले एकदम महत्त्वपूर्ण तरिकाले हुनु पर्यो।
सङ्घ र प्रदेशको जुन चुनाव छ नि एकै चरणमा गर्न जुन खोजिरहेको छ यो अत्यन्त सान्दर्भिक छ। दलहरूले गरेको जुन निर्णय छ नि यो सरकारको लागि राम्रो पक्ष हुने भएकोले ठिक छ, राम्रो छ, गर्नुपर्छ। अर्को कुरा के छ भने नेपाल सरकारसँग भएको बजेट चरणबद्ध तरिकाले तीन चारवटा चुनाव गर्दै जाने भने चारचोटिसम्म बजेट खर्च हुन्छ, पटक पटक खर्च हुन्छ, अरू काममा पनि बाधा हुन्छ। त्यसकारण एकै पटकमा गर्दा अलिकति मात्र सिस्टममा थप्नुपर्ने के हुन्छ भने कर्मचारीहरूलाई थप्नुपर्छ। तर त्यो जति अब त्यो ब्यारेल बक्सहरू छन् तिनीहरूलाई चाहिँ अहिले जति खर्च भएको छ एउटा चुनावमा त्यही अनुसारको बढायो भने एकै चरणमा सम्भव छ, सकिन्छ र राज्यको लागि राम्रो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले व्यक्तिगत तथा संस्थागत रूपमा राहत वितरण गर्न बाटो खोलेको छ। सर्वोच्चले अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमाथि सुनवाई गर्दै एकद्वार प्रणाली कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सरकारले राहत वितरणलाई व्यवस्थित र समानुपातिक रूपमा सबै पीडितसम्म पुर्याउन भन्दै एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो। अधिवक्ता सिंहले दायर गरेको रिटमा सरकारी संयन्त्रबाट मात्र राहत वितरण गर्दा प्रभावकारी नहुने भन्दै एकद्वार प्रणाली खारेज गर्न माग गरिएको थियो।
गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रका नागरिकलाई एक दिनसम्म खाना खर्चका लागि दैनिक 70 रुपियाँ दिने प्रस्ताव गरेको छ। गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री जनार्दन शर्माले बाढीबाट प्रभावित 30 जिल्लाका नागरिकलाई प्रति व्यक्ति दैनिक 70 रुपियाँ दिने प्रस्ताव गरेको जानकारी दिनुभयो। रकम दिएमा बाढी प्रभावित क्षेत्रका नागरिकले नजिकैको पसलबाट किनेर खान सक्ने भन्दै यस्तो निर्णय गरिएको मन्त्री शर्माले बताउनुभयो। पसल नहुने ठाउँमा खाद्य संस्थानले बिक्री वितरण गर्ने उहाँको भनाइ छ। यो प्रस्ताव मन्त्री परिषदमा लगिएकाले पारित भएमा कार्यान्वयन हुनेछ। बाढीबाट अहिलेसम्म 135 जनाको ज्यान गएको छ भने 30 जना बेपत्ता र 40 जना घाइते भएको मन्त्रालयको भनाइ छ।
गृह मन्त्रालयले बाढी पहिरो पीडितका लागि सहायता राहत वितरण गर्न चाहने व्यक्ति तथा संस्थालाई सरकारसँग समन्वय गर्न आग्रह समेत गरेको छ। विगतमा भूकम्पको बेला आआफ्नै तरिकाले सहायता उपलब्ध गराउन खोज्दा भद्रगोल स्थिति सिर्जना भएको भन्दै साझा संयन्त्र मार्फत उपलब्ध गराउन आग्रह गरेको छ। प्रधानमन्त्री दैविक उद्धार कोष तथा जिल्ला दैविक प्रकोप उद्धार कोषमा राहत जमा गर्न सकिने मन्त्रालयले जनाएको छ। राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित बनाउनका लागि आवश्यक प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
भारत सरकारले नेपालमा आएको बाढी र पहिरोबाट प्रभावितहरूका लागि 25 करोड भारू सहयोग उपलब्ध गराउने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउबालाई टेलिफोन गरी यस्तो प्रतिबद्धता जनाउनु भएको हो। प्रधानमन्त्री देउबाले ट्विट मार्फत समकक्ष मोदीले बाढी पहिरोबाट प्रभावितहरूका लागि नगद 25 करोड भारू दिने टेलिफोनमा बताएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउबासँगको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख समेत व्यक्त गर्नुभएको छ।
बाढी पहिरो प्रभावित क्षेत्रमा औषधिको अभाव भएमा तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ। सम्भावित महामारी रोग औषधि तथा स्वास्थ्य टोली पठाएको भन्दै सरकारले अभाव भएमा जानकारी गराउन आग्रह गरेको हो। अहिले बाढी प्रभावित जिल्लामा स्वास्थ्य कर्मीको टोली खटाइएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिको माग गर्न साथ जसरी भए पनि औषधि र जनशक्ति पठाउने महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा अहिले ज्वरो, झाडापखाला, रुघाखोकी र आँखाको रोगमा समस्या देखिन थालेको छ। पीडितले समयमा उपचार नपाएको गुनासो समेत गर्दै आएका छन्।
निर्वाचन आयोगले प्रदेश नम्बर 2 हुने स्थानीय तहको चुनावको लागि सरकारलाई 16 बुँदे निर्देशन दिएको छ। प्रदेश नम्बर 2 हुने स्थानीय तहको शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो। आयोगले कानुन बमोजिम हात हतियार राख्न वा लिएर हिँड्न नपाइने गरी नियन्त्रणको व्यवस्था गर्दा पनि सरकारलाई आग्रह गरेको छ। कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्दुक पिस्तोल जस्ता हतियार पनि चुनाव अवधिभरमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको वातावरणमा राख्ने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ। यस्तै चुनाव अवधिभर रक्सीको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ।
कालीकोटमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। हिजोदेखि सबै प्रकारका सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई समस्या भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा बैंकिङ आइएमई लगायतका सेवा ठप्प भएपछि सेवाग्राही मर्कामा परेका हुन्।
डडेलधुराको अजयमेरु गाउँपालिकाको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढी पीडितलाई दिने निर्णय गरेको छ। बाढी पहिरोको पीडालाई कम गर्न देशैभरिबाट राहत सङ्कलन गरेर सहयोग मिलोस् भनेर आफूहरूले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले बताउनुभयो। गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधिहरूको एक दिनको भत्ता, शिक्षक र कर्मचारीको एक दिनको तलब गाउँपालिकाको अध्यक्ष राहत कोषमा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष भट्टले बताउनुभयो।
भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सुन्दर नेपाल संस्था वीरेन्द्रनगर सुर्खेतको 21 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा संस्थाका सचिव पूर्ण सापकोटाले आर्थिक वर्ष 2073-74 सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। यस्तै साधारण सभामा संस्थाको आर्थिक वर्ष 2073-74 कुल आयतर्फ 8,88,26,000 रुपियाँ बराबरको रकम प्रस्तुत गरिएको छ। संस्थाले आर्थिक वर्ष 2073-74 उत्तरको कुल व्ययतर्फ 7,84,00,000 रुपियाँ बराबरको रकम प्रस्तुत गरेको छ। यस्तै साधारण सभामा आर्थिक वर्ष 2074-75 11,36,29,000 बराबरको प्रस्तावित बजेट प्रस्तुत गरिएको छ। संस्थाको आर्थिक वर्ष 2073-74 कृषि स्वास्थ्य र वैकल्पिक जीविकोपार्जन प्रवर्धन पहल कार्यक्रम अनुकूलन परियोजना ग्रामीण खानेपानी तथा सरसफाई सुधार योजना गरिबी निवारण कार्यक्रम साझेदारी विकास कार्यक्रम लगायतका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन्।
भेरी खबरमा अब लागौँ केही विदेशका खबरतिर। स्पेनको बार्सिलोनामा भएको आतंककारी आक्रमणमा मुख्य आरोपी मारिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। स्पेनको बार्सिलोनामा भएको आक्रमणमा 13 क्याम्ब्रिलिसनमा एक गरी 14 जनाको ज्यान गएको थियो। प्रहरीले गरेको कारवाहीमा 5 जना मानिसको ज्यान गएको थियो। त्यही क्रममा मारिएका मध्ये बार्सिलोनाको आक्रमणकारी मुसा ओकाबिर पनि रहेको प्रहरीले पुष्टि गरेको छ। आक्रमणमा संलग्न भएको आशंकामा अरू 4 जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। 13 जनाको ज्यान गएपछि त्यहाँ प्रहरीले अनुसन्धान थप कारवाहीलाई बलियो बनाउँदै त्यसको खोजी जारी राखेको जनाइएको छ।
उत्तर कोरियाले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन पूर्ण रूपले असफल भएको बताएको छ। दक्षिण कोरियाले राष्ट्रपति मुन जे इनले पदभार सम्हालेको 100 दिन पुगेपछि प्रतिक्रिया दिँदै उत्तर कोरियाले मुन असफल भएको प्रतिक्रिया दिएको हो। मुनको 100 दिनको काम निराशाजनक रहेको उत्तर कोरियाको दावी छ। मुनले आफ्नो कार्यकाल 100 दिन पुगेको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियालाई वार्ताका लागि आह्वान गर्नुभएको थियो। मुनले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउने बताए पनि कार्यान्वयन भने त्यो नदेखिएको उत्तर कोरियाले भनाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दक्षिण कोरियाली राष्ट्रपति तानाशाह प्रवृत्तिको रहेको समेत उत्तर कोरियाले आरोप लगाएको छ। सम्बन्ध सुमधुर बनाउने भने पनि आफूमाथि नाकाबन्दी लगाउन अरू देशलाई उक्साएको उत्तर कोरियाले आरोप लगाएको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई 4-0 गोल अन्तरले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो। समूह बीमा रहेको भारतले आज मालदिवसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल रहेको समूहमा भारत मालदिवस्तान रहेका छन् भने समूह एमा भुटान बङ्गलादेश र श्रीलङ्का रहेका छन्। प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको छैन। नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानको फाइदा उठाउँदै गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताउनु भयो। अर्को महिना नेपालमै हुने 16 वर्ष मुनिको च्याम्पियनसिप छनौटको तयारीमा रहेको टोलीलाई यो प्रतियोगिताले सहयोग गर्नेछ। दुवै समूहका शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्
र एसिसी एएफसी एसियन कप छनौट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ। हैनान विश्वविद्यालयको टोलीसँग भएको मैत्रीपूर्ण खेलमा नेपालले 6-0 गोल अन्तरको लज्जास्पद हार बेहोरेको छ। हैनान विश्वविद्यालयको टोलीले पहिलो र दोस्रो हाफमा 3-3 गोल गरेको हो। नेपाली टोलीले अन्तिम मैत्रीपूर्ण खेल विसेल कोपको 18 वर्ष मुनिको टोलीसँग खेल्नेछ। जापान गएको टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनौट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै हुन्। एएफसी एसियन कप छनौट प्रतियोगिताको समूह एफमा रहेको नेपाल एक अङ्क सहित तेस्रो स्थानमा छ भने अङ्कविहीन ताजिकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा यस वर्षको बाढी पहिरोमा परि 3 जनाको ज्यान गएको पुष्टि, 1 जना घाइते, 22 घरमा क्षति।
बर्दियाका बाढी प्रभावितका लागि गृह मन्त्रालयले 356 मण्डल त्रिपाल उपलब्ध गरायो। बाँकेका 158 घरधुरीलाई राहत वितरण।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा 81% भन्दा बढी रकम खर्च गर्यो, 1,71,00,000 रकम खर्च हुन सकेन।
बाढी प्रभावितलाई राहत वितरण गर्न एकद्वार प्रणाली लागू नगर्न सर्वोच्चको आदेश। पीडितलाई दैनिक 70 रुपियाँ खाना खर्च दिने गृह मन्त्रालयको प्रस्ताव।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज भारत र मालदिव्स भिड्ने, पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हरायो।
हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित राजेन्द्र साई र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।